तपाईँलाई के लाग्छ मानिस जातिले गरेको सबभन्दा ठुलो अपराध के हो? कि त्यो नरसंहार हो, आतंकवाद, वा मानव बेचबिखान, बाल शोषण, वा युद्ध? मानिसले गरेको सबभन्दा ठुलो अपराध के हो? यी सबै भयानक पापहरू हुन् पक्कै पनि। त जब हामी पवित्र शास्त्र परमेश्वरको वचनको दृष्टिकोणबाट हेर्छौँ, तब मानिस जातिको सबभन्दा ठुलो अपराध आफ्ना सृष्टिकर्ता र अनन्तका राजा परमेश्वरलाई अस्वीकार गर्नु हो भन्ने कुरा हामी देख्छौँ। सुरुदेखि नै मानिस जातिको मूल पहिचान नै परमेश्वर विरुद्धको विद्रोह बन्दै आएको छ। यदि पतित मानिस जातिमा कुनै अथवा पतित मानिस जाति कुनै कुरामा असाध्यै सिपालु अथवा दक्ष छ भने त्यो हो साँचो परमेश्वरलाई आफ्नै हात र कल्पनाले बनाएका नक्कली देवताहरूद्वारा प्रतिस्थापन गर्नु। हाम्रो संसार आज आफ्नै ईश्वरहरू आविष्कार गर्ने मानिसहरूले भरिएको छ। आफ्नै भर्जनका आफ्नै संस्करणका ईश्वरहरू बनाउने मानिसहरूले भरिएको छ। परमेश्वरले आफूलाई जसरी प्रकट गर्नुभएको छ त्यसरी बुझ्नु र पुज्नुको साँचो मानिसहरू आफ्नै रुचि र आफ्नै इच्छा अनुसारको ईश्वर निर्माण गर्नतिर लाग्छन्। प्रायः जसो मानिसहरूले बनाएको ईश्वर उनीहरू जस्तै देखिन्छन्, उनीहरूको काल्पनिक ईश्वरले उनीहरूको जस्तै सोच्छन्, उनीहरूले जस्तै सोच्छन्, उनीहरूले रुचाउने कुरालाई नै स्वीकृति दिन्छ र उनीहरूको जीवनशैलीलाई कहिले चुनौती दिँदैन। दुःखको कुरा यो समस्या अविश्वासीहरूमा मात्र सीमित छैन, कहिलेकाहीँ हामी क्रिस्चियनहरू पनि आफ्नै भावना र सहजता अनुसार परमेश्वरको एउटा अनुकूल चित्र बनाउन पुग्छौँ। सायद परमेश्वरप्रतिको तपाईँको बुझाइ धारणा पनि यस्तै छ। सायद तपाईँको लागि परमेश्वर केवल तपाईँलाई आशिष दिने, तपाईँलाई समृद्धि दिने, समृद्ध बनाउने, तपाईँलाई निको पार्ने एउटा 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 शक्तिको रूपमा मात्र अस्तित्वमा हुनुहुन्छ। सायद तपाईँको विचारमा उहाँको केही इच्छा त होलान्, तर कुनै माग वा आज्ञाहरू छैनन्। तपाईँ जे गर्नुहुन्छ उहाँ त्यसैमा सहमति जनाउनुहुन्छ। तपाईँले पापलाई धर्म वा धर्मलाई पाप जे भने पनि उहाँ तपाईँसँग सहमत नै हुनुहुन्छ। उहाँ सधैँ कोमल हुनुहुन्छ, तपाईँको पापलाई कहिले औलाउनुहुन्न, कठोर व्यवहार गर्नुहुन्न, र उहाँ त केवल तपाईँ खुसी भएको मात्र चाहनुहुन्छ। सायद यही कारणले गर्दाखेरि तपाईँ आज यस बिहान चर्चमा पनि आउनुभएको छ, यस्तै ईश्वरको खोजीमा, यस्तै ईश्वरको बुझाइ लिएर। तर प्रियहरू, यदि परमेश्वरप्रतिको तपाईँको दृष्टिकोण यस्तै हो भने, यदि यो परमेश्वरप्रतिको तपाईँको बुझाइ यसरी नै घटाइएको छ भने, अथवा परमेश्वरलाई अन्य कुराले तपाईँको लागि प्रतिस्थापन गरिदिएको छ भने, तपाईँ बाइबलको परमेश्वरको आराधना गरिरहनु भएको छैन, तपाईँले साँचो परमेश्वरको आराधना गरिरहनु भएको छैन। तपाईँ त आफ्नै कल्पनामा तपाईँले नै बनाउनु भएको, आविष्कार गर्नुभएको अर्कै ईश्वरको पूजा गर्दै हुनुहुन्छ। साँचो र जीवित परमेश्वर केवल प्रेमिलो र दयालु मात्र हुनुहुन्न, उहाँ पवित्र, धर्मी र न्यायी पनि हुनुहुन्छ। उहाँले पापलाई व्यवस्था गर्नुहुन्न, न त हाम्रा चाहना अनुसार पापको परिभाषा नै उहाँले बदलिदिनुहुन्छ। फेरि यदि हाम्रो परमेश्वरसँग बुझाइ अथवा धारणा पवित्र धर्मशास्त्रमा प्रकट हुनुभएको परमेश्वरसँग मेल खाँदैन भने, हामी साँचो परमेश्वरको होइन, आफ्नै कल्पनाले खडा गरेको मूर्तिको आराधना गरिरहेको छौँ। र आजको हाम्रो खण्डमा पनि हामी यही गम्भीर पापको एउटा स्पष्ट उदाहरण देख्छौँ, सुनको बाछाको यो घटनामा। कृपया तपाईँसँग बाइबल छ भने मसँगै प्रस्थान 32 पल्टाउनुहोस्। प्रस्थान 32 अध्यायलाई, यसलाई तपाईँले पृष्ठ सङ्ख्या 123 पाउन सक्नुहुन्छ। आज हामी 33 अध्यायको 6 हामी अध्ययन गर्नेछौँ। यो बाइबलको दोस्रो पुस्तक हो, प्रस्थानको पुस्तक, र कृपया त्यतातिर पल्टाउनु होला, म अनुरोध गर्दछु। ब्याक इन एक्सोडस च्याप्टर 32, एक्सोडस च्याप्टर 32, सो विल बी लुकिङ एट च्याप्टर 32 अन्टिल च्याप्टर 33 वर्स 6। सो म पढ्छु, र जसै म पढ्छु कृपया तपाईँहरूले आफ्नो बाइबलमा ध्यान लगाएर हेर्नु होला। प्रस्थान 32 सधैँ, जब मानिसहरूले मोसालाई पर्वतबाट ओर्लन बियालो गरेका देखे, तब तिनीहरू हारुन कहाँ भेला भएर तिनलाई भन्न लागे, उठ्नुहोस् र हाम्रा अघि अघि जानलाई देउताहरू बनाउनुहोस् किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोसालाई के भयो हामी जान्दैनौँ। हारुनले तिनीहरूलाई भने, तिमीहरूका पत्नीहरू र छोराछोरीको कानमा भएका सुनका कुण्डलहरू फुकाले यहाँ म कहाँ ल्याऊ। तब सबै मानिसहरूले आआफ्ना कानमा भएका सुनका कुण्डलहरू फुकालेर हारुन कहाँ ल्याए। तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तिनीहरूले भने, हे इस्रायली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देउताहरू यिनै हुन्। यो देखेर हारुनले बाछाकै सामु एउटा वेदी बनाएर तिनले यसो भनेर घोषणा गरे, भोलि परमप्रभुको निम्ति एउटा चाड हुनेछ। भोलिपल्ट मानिसहरू बिहानै उठे र उठेर होम बलि चढाए र मेलबलि पनि चढाए, मेलबलि पनि ल्याए। तब तिनीहरू खानपान गर्नलाई बसे अनि त्यसपछि भोजमा मोजमा डुब्न उठे। तब परमप्रभुले मोसालाई भन्नुभयो, तल ओर्ली, किनकि तैँले मिश्रबाट निकालेर ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन्। तिनीहरूलाई जुन मार्गमा हिँड्ने आज्ञा मैले दिएको थिएँ त्यसबाट तिनीहरू यति चाँडै अर्कोतिर लागेका छन्। तिनीहरूले आफ्नो निम्ति बाछाको आकारमा एउटा ढालेको मूर्ति बनाएर त्यसलाई पुजेका छन् र त्यसैको निम्ति बलि चढाएर भनेका छन्, हे इस्रायली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देउताहरू यिनै हुन्। परमप्रभुले मोसालाई भन्नुभयो, मैले यी मानिसहरूलाई देखेँ, यिनीहरू त हठी मानिसहरू रहेछन्, अब मलाई नरोक र मेरो क्रोध यिनीहरूमाथि दन्कियोस्, म यिनीहरूलाई भस्म पार्नेछु अनि तबाट नै म एउटा ठुलो जाति बनाउनेछु। तर मोसाले परमप्रभु आफ्नो परमेश्वरलाई आग्रहपूर्वक भने, हे परमप्रभु, तपाईँले आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्रबाट निकालेर ल्याउनु भएका आफ्ना मानिसहरूमाथि तपाईँको क्रोध किन त्यति साह्रै जलेको छ? मिश्रले किन यसो भन्ने मौका पाउन् कुभलो चिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न र तिनीहरूलाई पृथ्वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्याउनु भयो। तपाईँ आफ्नो भयङ्कर क्रोधलाई शान्त गर्नुहोस् र आफ्ना मानिसहरूलाई हानि गर्नदेखि आफ्नो मन बदल्नुहोस्। आफ्ना दासहरू अब्राहम, इसाक र याकुबलाई सम्झनुहोस्, जुनहरूसित तपाईँले आफ्नै नाउँमा शपथ खाएर यसो भन्नुभएको थियो, म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू जस्तै बनाउनेछु, मैले प्रतिज्ञा गरेको यो सारा देश तिमीहरूका सन्तानलाई दिनेछु र तिनीहरू सधैँको निम्ति त्यसको अधिकारी हुनेछन्। तब आफ्ना मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बदल्नुभयो। अनि मोसा फर्केर आफ्नो हातमा गवाईको दुवै शिलापाटी लिएर पर्वतबाट ओर्ले। ती पाटीहरूमा अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए। ती पाटीहरू परमेश्वरका काम थिए, तिनका लेखोट परमेश्वरद्वारा खोपेर लेखिएका थिए। यहोशूले मानिसहरू चिच्याएका सुनेर मोसालाई भने, छाउनीमा त लडाइँको स्वर जस्तो पो सुनिँदैछ। मोसाले भने, यो स्वर न त जित्नेहरूको न हार्नेहरूको, तर म त गाउनेहरूको स्वर सुन्दैछु। छाउनीहरू आई आउँदा आउँदै मोसाले बाछो र नाच देखे। मोसालाई साह्रै रिस उठ्यो र तिनले ती पाटीहरू हात आफ्ना हातले पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए। तब तिनीहरूले बनाएको त्यो बाँसोले तिनले आगोमा जलाइदिए र त्यसलाई धुलो पिठो पारेर पानीमा छरिदिए अनि तिनले इस्रायलीहरूलाई त्यो पिउन लाए। त्यसपछि मोसाले हारुनलाई भने, यी मानिसहरूले तपाईँले के गरेर तपाईँले यिनीहरूलाई यस्तो ठुलो पापमा लानुभयो? हारुनले जवाफ दिए, हजुरको रिसमा माथि नउठोस्, तपाईँ त्यही मानिसहरूलाई जानु नै हुन्छ, यिनीहरू कति खराबीतिर लागेका छन्। तिनीहरूले मलाई भने, हाम्रो निम्ति हाम्रो अघिअघि जानलाई देउताहरू बनाऊ, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोसालाई के भयो हामी जान्दैनौँ। तब मैले तिनीहरूलाई भने, जस जस कहाँ सुनका गहनाहरू छन् ती फुकाएर ल्याऊ। अनि तिनीहरूले मलाई सुन दिए, मैले आगोमा फाले, धेरै यो बाछा निस्क्यो। मोसाले देखे कि मानिसहरू त छाडा भइसकेका थिए, किनकि हारुनले तिनीहरूलाई छाडा हुन दिएका थिए, यतिसम्म कि तिनीहरू आफ्ना बैरीका सामुन्ने हाँसोको कारण बनेका थिए। त मोसाले छाउनीको ढोकानेर उभिएर भने, जो जो परमप्रभुतर्फ छन् तिनीहरू यहाँ म कहाँ यता आउन्, अनि लेवीका सारा सन्तान चाहिँ तिनी कहाँ आएर भेला भए। मोसाले तिनीहरूलाई भने, परमप्रभु स्वर्ग परमेश्वर यसो भन्नुहुन्छ, तिमी हरेकले आआफ्नो तरवार भिरेर छाउनीको ओल्लो छेउदेखि पल्लो छेउसम्म ढोका ढोकामा गएर हरेकले आफ्नो भाइ र आफ्नो मित्र र आफ्नो छिमेकीलाई मार। तब लेवीका सन्तानहरूले मोसाले भनेअनुसार गरे। त्यस दिन मानिसहरूमध्ये 3,000 जति पुरुष मारिए। त मोसाले भने, आज तिमीहरू आआफ्ना छोरा र आआफ्ना भाइलाई नाश गरी परमप्रभुको निम्ति अलग गरिएका छौ, आज उहाँले तिमीहरूलाई आशिष दिनुभएको छ। भोलिपल्ट मोसाले मानिसहरूलाई भने, तिमीहरूले ठुलो पाप गरेका छौ, तर म परमप्रभु कहाँ उक्लेर जानेछु, सायद तिमीहरूको यो पापको निम्ति म प्रयासित गर्न सक्छु होला। मोसाले परमप्रभु कहाँ फर्की गएर यसो भने, हाय यी मानिसहरूले कस्तो ठुलो पाप गरेका छन्। तिनीहरूले आफ्ना निम्ति सुनका देउताहरू बनाएका छन्। तापनि तपाईँले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ होला। हुन्न भने त तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाउँ निशानै मेटिदिनुहोस्। तब परमप्रभुले मसाल भन्नुभयो, जसले मेरो विरुद्धमा पाप गरेको छ त्यसलाई नै म आफ्नो पुस्तकबाट मेटिदिनेछु। अब जा, मैले तँलाई भनेको स्थानमा मानिसहरूलाई अगुवाई गरेर लैजा र मेरो दूत तेरो अघि अघि जानेछन्। तापनि तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्ड दिनेछु। अनि हारूनले बनाएको बाँसुप्रति तिनीहरूले जे गरे त्यसैको निम्ति परमप्रभुले मानिसहरूलाई रुढीले मार्नुभयो। तब परमप्रभुले मसालाई भन्नुभयो, मिश्रबाट ल्याएका यी मानिसहरूसँग त्यस देशमा जा, जसको विषयमा तेरो सन्तानलाई दिनेछु भनेर मैले अब्राहम इसाक र याकुबसित शपथ खाएको थिएँ। म तिनीहरूको अघि अघि एउटा दूत पठाउनेछु र कनानी, एमोरी, हित्ती, परिजी, हिप्पी र यबुसीलाई धपाउनेछु। दूत र महाबग्ने त्यो देशमा जाओ, तर तिमीहरू हठी मानिस हो, यसकारण म तिमीहरूको बिचमा हिँड्ने छैन, नत्र त बाटैमा म तिमीहरूलाई नाश गरौँला। जब मानिसहरूले यो नराम्रो खबर समाचार सुने तब तिनीहरूले अफसोस गरे र कसैले आफ्ना गहनाहरू लगाएनन्। किनकि परमप्रभुले मसालाई भन्नुभएको थियो, इसरायललाई भन, तिमीहरू हठी मानिस हो, म एक क्षणको निम्ति पनि तिमीहरूका बिचमा आएँ भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूले आफ्ना गहनाहरू फुकाल र तिमीहरूसित के गर्नुपर्ने हो सो म विचार गरौँला। यसैले होरे पर्वतमा इसरायलीले आफ्ना गहनाहरू फुकाले। यस खण्डबाट आज हामी एउटा मुख्य कुरा सिक्ने कोसिस गर्नेछौँ। मुख्य कुरा, धेरै कुराहरू सम्झिनु तपाईँलाई सायद गाह्रो हुन्छ होला, तर एउटा कुरा हामी याद गर्नेछौँ। यो सुनको बासाको यो 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 घटनामा हामी हाम्रो ठुलो पाप हामी देख्दछौँ, साथै यहाँ हामी परमेश्वरको अनुग्रह अझ ठुलो देख्दछौँ। हाम्रो पाप ठुलो छ तर परमेश्वरको अनुग्रह झन् ठुलो छ। यही एउटा मुख्य कुरा हामी हेर्ने विचार गर्नेछौँ। र विशेष गरी सुनको बासाको घटनामा हामी हाम्रो भयानक पापलाई देख्नेछौँ र फेरि अनुग्रही परमेश्वरलाई पनि हामी देख्नेछौँ, जहाँ हामी परमेश्वरले हाम्रो पापहरूप्रति आफ्नो अद्भुत कृपा अनुग्रह देखाउनु भएको छ। सो दुईवटा बुदाहरू तपाईँ लेख्न सक्नुहुन्छ। सुनको बासो सुरुमा, जहाँ हामी मानिसको भयानक पाप देख्छौँ, र दोस्रो अनुग्रही परमेश्वर, जहाँ हामी पापहरूप्रति परमेश्वरको अद्भुत कृपा देख्दछौँ। सुनको बासो र अनुग्रही परमेश्वर। सो विल कन्सिडर टु थिङ्स इन आवर टेक्स्ट टुडे। फर्स्ट विल सी द गोल्डन काफ एन्ड सेकेन्डली विल सी द ग्रेसियस गॉड। गोल्डन काफ एन्ड द ग्रेसियस गॉड। सो सबभन्दा सुरुमा सुनको बासो, सुनको बासोको यो 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 घटना कथा हामी सबैलाई थाहा छ, प्रायः हामीले सुनेका छौँ। यदि सुन्नुभएको थिएन भने पहिलोचोटि आज सुन्दै हुनुहुन्छ, इन्ट्रेस्टिङ छ। बाइबलको एकदमै परिचित फेमस घटनाहरूमध्ये यो एक घटना हो। अनि यो परमेश्वर विरुद्ध मानव विद्रोहको एउटा प्रतीक हो यो वास्तवमा सुनको बासो। सुनको बासोले मानिस जातिको महानतालाई होइन, उनीहरूको सिपलाई खुबीलाई होइन, तर हृदयको मूर्खता र पतनलाई उदाङ्गो गर्छ। परमेश्वरको अनुग्रह नहुने हो भने हामी सबै स्वभावले साँचो परमेश्वरको होइन, आफ्नै इच्छा र कल्पनाका ईश्वरहरूको आराधना गर्न पुग्छौँ। ईश्वर शास्त्री जोन ख्याल्विनले भनेका छन्, मानिस को हृदय मूर्ति उत्पादन गर्ने कारखाना हो। मानिसको हृदयले निरन्तर मूर्तिहरू बनाइरहेको हुन्छ, उत्पादन गरिरहेको हुन्छ। परमेश्वर आफूलाई प्रकट गर्नुभएको सत्यता बाहेक उहाँको आराधना गर्नु भनेको कहिले नदेखेको एउटा व्यक्तिको चित्र कोर्नु जस्तै हो. सोच्नुहोस् त तपाईँले सुनेकै भरमा कसैको तपाईँले चित्र बनाउनु भयो र त्यो उसको वास्तविक रूपसँग अलिकति पनि मेल खाएन भने त्यो व्यक्तिले त्यो चित्र देखेपछि त्यो व्यक्ति खुसी होला? ऊ पक्कै पनि खुसी हुँदैन. चित्र जतिसुकै राम्रो होस्, सुन्दर होस्, जति नै तपाईँले मेहनत गरेर आफ्नो कला प्रयोग गरेर बनाउनु भएको होस्, यदि त्यो चित्र त्यो व्यक्तिको वास्तविक रूप अथवा स्वरूप होइन भने त्यसले सम्मान होइन अपमान गर्छ. सो हाम्रो आराधनाको हकमा पनि यही कुरा लागू हुन्छ. हाम्रो कल्पनामा आधारित आराधना परमेश्वरलाई स्वीकार्य हुँदैन. साँचो आराधना परमेश्वरले आफ्नो वचनमा आफूलाई जस्तो प्रकट गर्नुभएको छ उहाँलाई त्यही रूपमा चिन्ने र स्वीकार्ने कुराबाट सुरु हुन्छ. तर यहाँ इस्रायलको समस्या परमेश्वरलाई नचिन्नु थिएन. परमेश्वरले आफ्ना शक्तिशाली कामहरू उहाँको वचन र पवित्र करारद्वारा आफूलाई स्पष्ट रूपमा प्रकट गरिसक्नु भएको थियो. इस्रायलहरूको मुख्य पाप त यहाँ साँचो जीवित परमेश्वरलाई जानेर पनि अस्वीकार गर्नु र आफ्नै हातले बनाएको देवताको पूजा गर्नु थियो. अनि यो पाप अझ गम्भीर यसकारण थियो किनकि उनीहरू परमेश्वरसँग पवित्र करारमा बाँधिएका मानिसहरू थिए. उनीहरूले नै प्रतिज्ञा गर्दै भनेका थिए कि परमप्रभुले भन्नुभएको सबै कुराहरू हामी पालन गर्नेछौँ र उनीहरूले बाँधेको त्यही करारमा परमेश्वरको स्पष्ट आज्ञा पनि समावेश थियो. परमेश्वरले भन्नुभएको थियो कि आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु. तर दुःखको कुरा, केही समय बित्न नपाउँदै यी मानिसहरूले आफ्नो प्रतिज्ञा बिर्से र सुनको बाँसोको मूर्ति बनाए. अनि यी मानिसहरू यति छिट्टै कसरी चुके? पद एकमा हेर्नुहोस् न, जब मानिसहरूले मोसालाई पर्वतबाट ओढ्न बियालो गरेका देखे तब तिनीहरू हारुनका भेला भएर तिनलाई भन्न लागे, उठ्नुहोस् र हाम्रा अघि अघि जानलाई देउताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोसालाई के भयो हामी जान्दैनौँ. मोसा सिनै पर्वतमा कति समय थिए, कति समय मोसा उसले सिनै पर्वतमा बिताएका थिए हामीलाई थाहा छ, लगभग 40 दिन र 40 रात. के यो साँच्चै त्यति धेरै लामो समय थियो? यी मानिसहरूको निम्ति यो बियालो भयो, यो ढिलो भइसक्यो. उनीहरूले 400 वर्ष त्यो इस्रायलीहरूले मिश्रमा बिताएको त्यो दासत्वको बारे विचार गर्नुहोस् न, त्यसको तुलनामा यो 40 दिन के थियो र? केही पनि थिएन. 400 वर्षको दासत्वको तुलनामा 40 वर्षको पर्खाइ केही पनि थिएन. त्यही पनि उनीहरूले धैर्य धारण गर्नै सकेन. वास्तवमा मूर्ति पूजाको अन्तर्निहित स्वभाव नै हो, अथवा मूर्ति पूजाले यसरी नै काम गर्छ. मूर्तिले यसरी नै काम गर्छ, यसले मानिसलाई अधैर्य बनाउँछ. मूर्तिले परमेश्वरको सिद्ध समय पर्खन नसक्ने त्यो वातावरण सिर्जना गर्छ. अनि यसरी नै मूर्तिले काम गर्छ, अथवा पापले यसरी नै काम गर्छ. मान्छेले एकदम इम्प्यासन्ड, एकदमै अधैर्य बनाउँछ पापले. विचार गर्नुहोस् न, प्रेम सम्बन्ध रहेका मानिसहरू विवाहसम्म पर्खन सक्दैनन् किनकि पापले त्यो धैर्यता खोज्छ. धनको मामिलामा मेहनत गर्नुको सट्टा छिटो धनी बन्ने कति मानिसहरूले गलत बाटो रोज्छन्. केही विद्यार्थीहरू फेरि परीक्षा दिन अर्को वर्ष घुर्नुपर्छ भन्ने कुरा सुन्दाखेरि फेल भयो भने उनीहरूले चिर्चोर्न तयार हुन्छन्. पापले हामीलाई अधैर्य बनाउँछ, परमेश्वरको समय कुर्न दिँदैन हामीलाई. अनि मूर्ति पूजाको मूल नारा नै यही हो, म परमेश्वरको समय पर्खिन सक्दिनँ, मलाई अहिले नै चाहिएको कुरा चाहिन्छ, मलाई जे मैले जे खोजेको छु मलाई अहिले चाहिन्छ. यो मूर्तिको काम हो, यो पापको काम हो. त्यसैले जब इस्रायल भने मोसाले के भयो हामीलाई थाहा छैन. के उनीहरूले केवल यहाँ आफ्नो अन्यलता मात्र व्यक्त गरिरहेको थिएनन्, वास्तवमा उनीहरूले त आफ्नो गहिरो अविश्वास यहाँ प्रकट गरिरहेका थिए. उनीहरूले उनीहरूको भनेको तात्पर्य यस्तो थियो कि हामी अब परमेश्वरले नियुक्त गर्नुभएको अगुवामाथि भरोसा गर्न सक्दैनौँ, हामीलाई हाम्रै नियन्त्रणमा रहने आफ्नै देवता चाहिन्छ जसले हामीलाई अगुवाई गरोस्. त्यसैले हारुनलाई उनीहरूले घेरेर एकदम दबाब दिएर भनेको छ कि उठ्नुहोस् र हाम्रो अघि अघि जानलाई देवताहरू बनाउनुहोस्, किनकि अब मोसा हाम्रो लिडर होइन, अब मोस हाम्रो अघि जानेवाला छैन, अर्थात् परमेश्वर हाम्रो अघि जानुहुने छैन। कति दुःख लाग्दो माग, कति दुःखद माग। तर इस्रायलहरूको मनमा यस्तो मूर्ति पूजाको सोच आखिर कहाँबाट आयो? याद गर्नुहोस्, इस्रायलहरूले 400 वर्षसम्म मिश्र देशमा दासको रूपमा आफ्नो जीवन बिताएका थिए। मिश्रमा उनीले जताततै मूर्तिहरू देखेका थिए, प्रतिमा देखेका थिए, र परमेश्वरले इस्रायलहरूलाई आफ्नो शक्तिशाली बाहुबलद्वारा हातद्वारा इस्रायलीहरूलाई मिश्रको त्यो दासत्वबाट त निकाल्नुभयो, तर मिश्रको त्यो मूर्ति पूजक त्यो प्रभाव अथवा मूर्तिहरू उनीको हृदयबाट भने अझै हटेको थिएन। अनि उनीहरूले मिश्रमा जे देखेका थिए उनीहरूलाई पनि त्यही चाहियो। मिश्रमा उनीहरूले देखेको धर्म उनीहरूलाई चाहियो, उनीहरूलाई आँखाले देख्न सकिने, आफूले छुन सक्ने, बोकेर हिँड्न सक्ने, नियन्त्रण गर्न सक्ने, म्यानेज व्यवस्थापन गर्न सक्ने ईश्वर चाहियो उनीहरूलाई। उनीहरू अदृश्य तर जीवित परमेश्वरमाथि भरोसा गर्न तयार थिएनन्, जबकि त्यही समयमा पनि हरेक बिहान परमेश्वर उनीहरूको लागि मन स्वर्गबाट बर्साएर विश्वासयोग्यताको साथ पालन पोषण गरिराख्नु भएको थियो। उनीहरू बिहानै परमेश्वर जुटाउनु भएको मन बटुल्छन्, तर परमेश्वर जसले मन्ना दिनुभयो उहाँमाथि भने उनीहरू विश्वास गर्दैनन्। परमेश्वर जुटाउनु भएको मन्ना खाएर उनीहरूले मूर्ति बनाउँछन्। यति मात्र उनीहरूले परमेश्वरको प्रत्यक्ष सुरक्षा उपस्थिति पनि बिर्सेका थिए। दिनमा बादलको खाँबो र रातमा आगोको ज्वाला भने परमेश्वरले उनीहरूलाई डोर्याइराख्नु भएको थियो, सुरक्षा दिइराख्नु भएको थियो, तर पनि उनीहरूले के भनिरहेका छन्? हाम्रो अघि जानलाई त्यो उतारो बनाउनुहोस्। परमेश्वर डोर्याइराख्नु भएको थियो, परमेश्वर उनीहरूको अघि गइराख्नु भएको थियो, बादल त्यसको साक्षी हो, गवाही हो, तर उनीहरू भन्छन् अब हामी परमेश्वर विश्वास गर्न सक्दैनौँ। वी क्यान नो लङ्गर बिलिभ इन मोसेस, होइन मोसामा विश्वास गर्न सक्दैनौँ, मोसालाई के भयो हामीलाई थाहा छैन, अब हाम्रो निम्ति हाम्रो अघि जानलाई देउताहरू बनाउनुहोस्। सुरक्षा दिनुहुने परमेश्वरलाई नै व्यवस्था गरेर तिनीहरूले आफ्नै हातले बनाएको निर्जीव वस्तुहरूमा सुरक्षा खोजिरहेका थिए। अब यतिखेर हाम्रो अपेक्षा भनेको हारूनले उनीहरूलाई सम्झाउनु पर्थ्यो, हारूनले उनीहरूलाई सच्याउनु पर्थ्यो, किनकि हारून मोसापछिका गोछाल हुन्, मोसा सँगसँगै सेवा गर्ने, तर मानिसको दबावको कारण अनि डरको कारण हारूनले सम्झौता गरे। मानिसहरूले ईश्वरको आज्ञाकारिताद्वारा, परमेश्वरप्रतिको आज्ञाकारिताद्वारा आज्ञाकारितातर्फ डोर्याउनको साटो हारून आफै उनीहरूको पापमा सहभागी भएका छन्। अनि हारूनले मानिसहरूलाई भने तिमीहरूका पत्नी र छोराछोरी कान भएका सुनका कुण्डहरू फुकाली यहाँ म कहाँ ल्याओ। त्यसपछि सबै मानिसहरूले आफ्ना कानमा भएको सुनका कुण्डहरू फुकाएर हारून कहाँ ल्याए, अनि हारूनले तिनीहरू सबै लिएर उसले खोपेर ढालेर एउटा बाछाको आकारको एउटा मूर्ति बनाए। अनि तिनीहरूले भने ए इस्रायली हो, तिमीहरूलाई मिश्रबाट निखेर ल्याउने तिमीहरूका देउताहरू यिनै हुन्। तर हारूनको सम्झौता यतिमै रोकिएन, उनले त्यो सुनको बाँसोको अगाडि एउटा वेदी बनाएर घोषणा गरे कि भोलि परमप्रभुको निम्ति चाड हुनेछ। कति ठुलो र भयानक विडम्बना! के तपाईँ त्यो मूर्खता कल्पना गर्न सक्नुहुन्छ? हारूनले केही बेर अघि मात्र सुनका कुण्डल पकाएर बनाएको यो बाँसले इस्रायललाई 400 वर्षको दासत्वबाट छुटकारा दिएको थियो, हो र? यो निर्जीव धातुको टुक्राले मिश्रबाट उनीहरूको उद्धार गरेको हो र? तर मानिसहरूले भने हो, यही हाम्रो देउता हो, यही नै हाम्रो उद्धारकर्ता हो। अनि उनीहरूले उत्सव मनाएका छन्, उनीहरूले त्यहाँनिर चाड मनाएका छन्, उनीहरूले खाएका छन्, पिएका छन्, नाचेका छन्, अनैतिक रूपमा उनीहरू रमाइलोमा उनीहरू डुबेका छन्। सो तल के भइरहेको थियो मसाला थाहा थिएन, तल पर्वत मुनि फेदमा के भइरहेको थियो मसाला थाहा थिएन, तर परमेश्वर सबै कुरा देखिराख्नु भएको थियो। अनि कल्पना गर्नुहोस्, कल्पना गर्नुहोस् यो दृश्यलाई, भर्खरै विवाह गरेर तपाईँ हनीमुनको समयमा जानुभएको छ, अनि हनीमुनको समयमा तपाईँले आफ्नो पत्नीलाई अथवा पतिलाई अर्कै मानिससँग ओछ्यानमा भेट्नुहुन्छ, तपाईँलाई कस्तो लाग्छ? तपाईँ पक्कै पनि रिसाउनुहुन्छ, तपाईँलाई त्यो कुरा असहनीय हुन्छ, तपाईँको हृदय छिन्न पनि हुन्छ, तपाईँमा एउटा एक प्रकार धार्मिक क्रोध जाग्छ। प्रस्थान 32 ठिक त्यही भइरहेको छ। परमेश्वरले आफ्नो करार कि प्रजा इस्रायल अर्कै नक्कली देवता पछि लागेर आत्मिक व्यवचार गरिरहेको देख्नुभयो। यति चाँडै भर्खरै मात्र उहाँ करारको सम्बन्धमा उहाँहरू प्रवेश गर्नुभएको थियो, यति चाँडै हनीमुन सकेकै छैन, हनीमुनकै समयभित्र उहाँले आफ्नो पत्नीलाई, इस्रायललाई, उहाँको दुलहीलाई अरूसँगै भेट्नुभयो। केही समय अघि मात्र उनीहरूले प्रतिज्ञा गरेको थिए, परम प्रभुले भन्नुभएको सबै कुरा हामी पालना गर्नेछौँ, तर उनीहरूले लगातार त्यो पवित्र गरेर भङ्ग गरेका छन् र तिनीहरू अर्कै प्रेमीतर्फ लागेका छन्, अर्कै प्रेमीतर्फ फर्केका छन्। र भजन सङ्ग्रह 106 यस घटनालाई यसरी स्मरण गर्छ कि होरेबमा तिनीहरूले बाछा बनाए र धातुको मूर्ति पूजा गरे, यसरी तिनीहरूले आफ्नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्नो उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले मिश्र देशमा महान कार्यहरू गर्नुभएको थियो, जसले हामको देशमा आश्चर्य कर्महरू र लाल समुद्रको किनारमा भयानक भयङ्कर काम गर्नुभएको थियो। तपाईँ सुन्नुभयो, इस्रायलीहरूले ब्राह्मणका सृष्टिकर्ता महान परमेश्वरको महिमालाई घाँस खाने गोरुको मूर्तिसँग साटे। त्यसैले परमेश्वरको धर्मी क्रोध उनीहरूमाथि दन्क्यो। परमप्रभुले मोसालाई भन्नुभयो, अनि परमप्रभुले मोसालाई भन्नुभयो, मैले यी मानिसहरूलाई देखेँ, यिनीहरू त हट्टी मानिसहरू रहेछन्। अनि पद 10 उहाँ भन्नुहुन्छ, अब मलाई नरोक र मेरो धर्मी मेरो क्रोध यिनीहरूमाथि दन्कियोस्, म यिनीहरूलाई भस्म पार्नेछु, अनि तँबाट नै म एउटा ठुलो जाति बनाउनेछु। उहिले गाउँमा हामी गोरु पाल्थ्यौँ, अनि हाम्रो बहर गोरु थियो, एकल बहर गोरु थियो, अनि तपाईँलाई थाहा छ बहर गोरुलाई जुवामा नार्नु एकदमै गाह्रो हुन्छ, बल्ल तल्ल नारे पनि त्यसलाई जोत्न गाह्रो हुन्छ, जता लान चाहनु त्यो जान गाह्रो हुन्छ, आफ्नो खुसीले उहिन्छ, यति अटेरी हुन्छ, तपाईँको इसारा अनुसार चल्दै चल्दैन। अनि यहाँ परमेश्वर इस्रायललाई हठी भन्नुभएको छ, अथवा अङ्ग्रेजीमा यसलाई स्टिफ नेक्ड भन्छ, एकदमै अरठ परेको घाँटी भएको भनेर हामी अनुवाद गर्न सक्छौँ। अटेरी मानिसहरू त्यो बहर गोरु जस्तै नारिनु नचाहने, परमेश्वरको आज्ञाकारिता मुनि आउनु नचाहने, परमेश्वरको आज्ञा मान्न नचाहने, परमप्रभुको जुवामुनि नम्र भई उहाँको अधीन बस्न नचाहने, यी मानिसहरू हठी मानिसहरू थिए। यसकारण परमेश्वरको धर्मी क्रोध उनीहरूमाथि आउन लागेको थियो। उहाँले तिनीहरू नाश गरेर मूसाबाट एउटा नयाँ वंश सुरु गर्न सक्नुहुन्थ्यो, ठिक नोहाको समयमा जस्तै। अनि यस्तो अवस्थामा मानवीय हिसाबले मूसाले यसो भनेको अपेक्षा गर्न सक्छौँ हामी, प्रभु ठिक गर्नुभयो, ठिक योजना गर्नुभयो, यिनीहरूलाई त त्यसै गर्नुपर्छ, यिनीहरूलाई नाश गर्नैपर्छ, आखिर यिनी मानिसहरूले मलाई कम दुःख दिएका छन्, मेरो कम टाउको खाएका छन्, घरि नघरि गुनासो गरिरहेका छन्, मेरो अगुवाईको विरोध गरेको छन्, यिनीहरूलाई नाशै गर्नुहोस् प्रभु, मबाट सुरु गर्नुहोस्। तर मूसाको हृदय फरक थियो। इस्रायलको इतिहासको सबैभन्दा अन्धकारपूर्ण यो घडीमा पनि मूसा व्यक्तिगत बदला खोज्ने मानिस थिएन, आफ्नो मानिसलाई साँचो प्रेम गर्ने असल गोठालो बने। उप्रेर परमेश्वरले पनि आज पनि हाम्रो चर्चमा पनि यस्तै गोठालो खडा गर्नुभएको होस्, यस्तै गोठालोहरू जसले आफ्नो मानिसहरूलाई साँचो प्रेम गर्छन्, उनीहरूको लागि मध्यस्थताको प्रार्थना गर्छन्, आफ्नै मान सम्मान होइन ख्रिस्टको चर्चको हित खोज्छन्। अनि मूसालाई आफूलाई अस्वीकार गर्ने, आलोचना गर्ने र विद्रोह गर्नेहरूको निम्ति परमेश्वरसँग विन्ती गरे, उनीहरूलाई नै जोगाउनको निम्ति, उनीहरूलाई नि उनीहरूकै सुरक्षाको निम्ति। पद 11-13 हेर्नुहोस् न, तर मूसाले परमप्रभु आफ्नो परमेश्वरलाई आग्रहपूर्वक भने, हे परमप्रभु, तपाईँले आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्रबाट निकालेर ल्याउनुभएका आफ्नो मानिसहरूमाथि तपाईँको क्रोध किन यति साह्रै जलेको छ? मिश्रीहरूले किन यसो भन्ने मौका पाउन्? कुबलो सिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न र तिनीहरूलाई पृथ्वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्याउनुभयो। तपाईँ आफ्नो भयङ्कर क्रोधलाई शान्त गर्नुहोस् र आफ्नो मानिसहरूलाई हानि गर्नदेखि आफ्नो मन बदल्नुहोस्। आफ्ना दासहरू अब्राहम, इसाक र याकुबलाई सम्झनुहोस्, जुनहरूसित तपाईँले आफ्नै नाउँमा शपथ खाएर यसो भन्नुभएको थियो, म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू जस्तै बढाउनेछु, मैले प्रतिज्ञा गरेको यो देश सारा देश तिमीहरूका सन्तानलाई दिनेछु र तिनीहरू सधैँका निम्ति त्यसको अधिकारी हुनेछन्। के तपाईँले मोसाको प्रार्थनाको यो प्रार्थनालाई तपाईँले ध्यान दिनुभयो, ख्याल गर्नुभयो? उसको आधार के को आधारमा मोसाले परमेश्वरलाई नरिसाउन, आफ्नो क्रोध थाम्न र इस्रायलीलाई विद्रोही यो बाछा पूजक इस्रायलीलाई संरक्षण गर्न भन्दैछन्, के को आधारमा? यहाँ पक्कै पनि मोसाले इस्रायल निर्दोष भनेर उनीहरूको पक्ष लिइरहेका छैनन्, न त उनीहरूको गम्भीर पापलाई ढाकछुक गर्ने वा हल्का बनाउने प्रयास नै गरेका छन्। बरु उनले परमेश्वरको आफ्नै महिमा, आफ्नै नाम र उहाँले अब्राहम इसाक र याकुबसँग गर्नुभएका प्रतिज्ञालाई मुख्य आधार बनाएर विन्ती गरिरहेका छन्। अनि त्यसपछि के भयो तपाईँलाई थाहा छ? परमेश्वरले मोसाको प्रार्थना सुन्नुभयो। अझ बच्नु दोस्रो विधा अनुग्रही परमेश्वर। मोसाले परमेश्वरसँग कृपाको लागि विन्ती गरे र परमेश्वरले मोसाको प्रार्थना सुन्नुभयो। पद 14 हेर्नुहोस् न, तब आफ्ना मानिसलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बदल्नुभयो। तब सुन्नुभयो प्रिय, मोसाको मध्यस्थताले वास्तविक परिवर्तन ल्यायो, सिचुएसन चेन्ज भयो, त्यहाँ फरक भयो, इस्रायलीहरू तुरन्तै नष्ट भएनन्। परमेश्वरले तिनीहरूमाथि अनुग्रह देखाउनुभयो। के यसको अर्थ परमेश्वरले आफ्नो मन परिवर्तन गर्नुभयो भन्ने हो? पक्कै पनि होइन। धर्मशास्त्र स्पष्ट बताउँदछ कि परमेश्वर आफ्नो स्वभावमा, आफ्नो उद्देश्यमा वा आफ्नो प्रतिज्ञामा कहिले पनि परिवर्तन हुन्न। परमेश्वर ढाँट्नुहुन्न कारण उहाँ मानिस हुनुहुन्न, उहाँले मन बदल्नुहुन्न कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न। गन्ती 23:19 भन्दछ। त्यसमा यहाँ के भइरहेको थियो त, परमेश्वरले परिणाम, अन्तिम परिणाम मात्र होइन त्यसलाई पुरा गर्ने माध्यम पनि पहिले नै निर्धारण गर्नुभएको हुन्छ। उहाँले इस्रायललाई बचाउने निर्णय गर्नुभएको थियो, त्यसको लागि मोसाको प्रार्थनालाई नै उहाँले माध्यम बनाउनुभयो। यसैले हामी प्रार्थना गर्छौँ, हाम्रो प्रार्थनाले परमेश्वरलाई परिवर्तन गर्दैन, बरु परमेश्वरले आफ्ना अपरिवर्तनीय उद्देश्यहरू आफ्ना जनहरूको प्रार्थनाद्वारा पुरा गर्नुहुन्छ, जुन हामीलाई अक्सर थाहा हुँदैन। यसले हामीलाई विशेष गरी पापमा मरिरहेका हाम्रा मानिसहरूको उद्धारको लागि विन्ती गर्न ठुलो प्रोत्साहन दिनुपर्छ, जसरी मोसालाई प्रोत्साहन दिएको थियो। हामीले कहिले पनि सायद ऊ चुनिएको व्यक्ति होइन वा ऊ त परमेश्वरको कृपाभन्दा धेरै टाढा गइसकेको छ भने निराशाजनक निष्कर्ष निकाल्नु हुँदैन। बरु मोसाले जस्तै तिनीहरूको निम्ति मध्यस्थता गर्नुपर्छ, परमेश्वरले दया देखाउन्, न्यायलाई रोकुन् र उद्धारको अनुग्रह दिउन् भनेर हामीले प्रार्थना गरिरहनु पर्दछ। यही सिद्धान्त हाम्रो दैनिक जीवनमा पनि, दैनिक जीवनको हरेक क्षेत्रमा लागू हुनुपर्छ। सायद म निको हुनु परमेश्वरको इच्छा होइन, सायद मेरो विवाह हुनु उहाँको इच्छा होइन, सायद हामीलाई सन्तान, स्वास्थ्य सन्तान दिनु उहाँको इच्छा होइन भनेर समय अघि नै हार नमानी हामी सबै बिन्तीहरू परमप्रभुको साबु हामीले राख्न सिक्नुपर्छ। उहाँ आफ्नो जनहरूको प्रार्थना सुन्न प्रसन्न हुनुहुन्छ। हामीले प्रार्थना गर्नुपर्छ, हामीले प्रार्थना गर्नैपर्छ। त्यस कारण आज बेलुका हामी 4:30 प्रार्थनाको लागि यहाँ भेला आउँदैछौँ। कृपया यस हलमा फर्किआउनुहोस् प्रार्थना गर्नको निम्ति, यो अवसरलाई नगुमाउनुहोस्। मोसाले प्रार्थना गरे र परमेश्वरले सुन्नुभयो, तर परमेश्वरले मोसाको प्रार्थना सुन्नुभयो भन्दैमा इस्रायलको पाप सानो भने पक्कै पनि थिएन। परमेश्वरको अनुग्रहले पापको गम्भीरतालाई कम वा व्यवस्था गर्दैन। पाप हो र परमेश्वरले पापलाई गम्भीर रूपमा लिनुहुन्छ। मोसा पर्वतबाट तल झर्दै गर्दा उनले छाउनीबाट त्यो नाचगानको हल्ला सुन्छन्। नजिक पुग्दा उनले मानिसहरूलाई सुनको बाछको वरिपरि अनैतिक मान्छेहरू नाचिरहेको देख्छन्। अनि मोसाले ती मानिसहरूले परमेश्वरले मात्र दिनुपर्ने त्यो महिमा एउटा निर्जीव मूर्तिलाई दिइरहेका देख्छन्। उनीहरूले गीत गाइरहेका छन्। कुन गीत गाइरहेको तपाईँलाई थाहा छ? मानिसहरूले घाँस खाने सुनको बाछालाई, हालेलुया। सायद त्यही त भनिरहेको थियो उनीहरूले, होइन र किन भन्छ? 106 त्यही भन्छ, घाँस खाने गोरुसँग उनीहरू आफ्नो महिमा साटेका छन्। सो पर्वतबाट, परमेश्वरबाट यी मानिसहरूको विद्रोहको बारेमा कुरा सुन्नु एउटा कुरा थियो, तर आफ्नै आँखाले त्यो विभत्स दृश्य देख्नु मोसाको लागि अर्कै कुरा थियो। त्यस क्षण मोसाको धर्मी क्रोध दन्किएको छ, भर्खरै परमेश्वर नरिसाउनुहोस्, आफ्नो क्रोध थाम्नुहोस्, आफ्नो मानिसहरूलाई नसिद्याउनुहोस् भन्ने मोसा आफै अब रिसले चुर भएका छन्। किन? किनकि पाप उसले सुनेको मात्र थियो, अहिले उसले त्यो पाप आफ्नै आँखले देखिरहेको छ। किनकि इस्रायलले केवल एउटा साधारण नियम तोडेका थिएनन्, उनीहरूले त स्वयं परमेश्वरको करार भङ्ग गरेका थिए। त्यसैले मोसाले आफ्नो हातमा भएको परमेश्वरले स्वयंले लेख्नुभएका त्यो ढुङ्गाका पाटीहरू पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए। अनि फेरि पनि यो आवेशमा आएर गरिएको गैर जिम्मेवार काम थिएन। यसरी नबुझ्नु, यसलाई मोसा रिसाए, त्यस कारण उसले नियन्त्रण गर्न सकेन, त्यो फुटाइ पठायो होइन, बरु एउटा गहिरो प्रतीकात्मक कार्य थियो। फुटेका पाटीहरूले परमेश्वर इस्रायल बीच टुटेको करारलाई देखाउँदथ्यो। त्यसपछि मोसाले त्यो सुनको बाछोलाई आगोमा जलाए अनि पिसेर धुलो बनाएर पानीमा मिसाएर इस्रायललाई पिउन लगाए। माने उनी चुनौती दिए, यसो भनिरहेका छन् कि के यही हो तिमीहरूको ईश्वर? यही हो तिमीहरूको ईश्वर, जलाउन सक्ने, धुलो पिठो बनाउन सकिने, पानीमा मिसाएर जुस बनाएर पिउन सकिने, यही हो तिमीहरूको ईश्वर? यही निर्जीव वस्तु तिमीलाई मिश्र देशको दासत्वबाट उद्धार गरेको? मूसाले च्यालेन्ज गरिरहेको छ। अनि त्यस दिन त्यो नक्कली मूर्ति कति निसहाय रहेछ भन्ने कुरा उदाङ्ग भयो। त्यसले गर्न सक्ने केही छैन, त्यो शक्तिहीन, मूल्यहीन र कसैले पनि बचाउन नसक्ने थियो। वास्तवमा प्रिय संसार भएको सबै मूर्तिहरू कन्त यही हो, संसार भएको कुनै पनि मूर्तिले बचाउन सक्दैन। केवल यहावे मात्र जीवित र अनन्त परमेश्वर हुनुहुन्छ र उहाँले मात्र बचाउन सक्नुहुन्छ। त्यसपछि मोसाले हारूनलाई भने, हारूनलाई सोधे कि यी मानिसले तपाईँलाई के गरेर तपाईँले यिनीहरूलाई यस्तो ठुलो पापमा लानुभयो? तर अदनको बगैँचामा आदम हब्बाले जस्तै हारूनले पनि इमान्दारी पूर्वक आफ्नो पाप स्वीकारेनन्। उनले सजिलै दोष मानिसहरूमाथि थोपारे। उनले बहाना बनाउँदै भने तिनीहरूले मलाई सुन दिए, मैले आगोमा हालिदिएँ र त्यो बाछो निस्क्यो। कति हास्यप्रद बहाना होइन र? तर हामीलाई थाहा छ हारून, हामीलाई थाहा छ त्यो मूर्ति तिमी आफैले बनाएको, मेहनत गरेर बनाएको, कुदेर बनाएको, आगोमा फाल्दै त्यो बाछा निक्लेको होइन अचानक। अनि पापको स्वभाव नै यो प्रियहरू, हामी आफ्नो गल्ती स्वीकार्नको साथ बहाना बनाउँछौँ, पापलाई सानो देखाउँछौँ वा दोष अरूमाथि थुपार्छौँ। तर परमेश्वरले हामी एउटा चाहनुभएको कुरा साँचो पश्चाताप हो। साँचो पश्चाताप भनेको आफ्नो पापलाई परमेश्वरको दृष्टिकोणबाट हेर्नु, त्यसलाई इमान्दारीपूर्वक स्वीकार्नु, त्यसबाट पूर्ण रूपमा फर्कनु र उहाँको कृपा खोज्नु। तर यी अधिकांश इस्रायलीहरूले त्यसो गरेनन्। उनीहरू आफ्नो पापले कति पनि दुःखी भएन, न त पश्चाताप गर्न नै तयार भए। त्यसैले मोसा छाउनीको ढोकामुनि उभिएर यसो भने कि जो जो परमप्रभुतर्फ छन् तिनीहरू मकायता हुन्। यो पश्चाताप नीति माग थियो। र प्रिय, आज हरेक मानिस यही निर्णय, हरेक मानिसले यही निर्णयको सामना गरिरहेको छ। हरेक मानिससँग, तपाईँसँग पनि आज यही निर्णय छ। यहाँ कुनै तटस्थ स्थान छैन। तपाईँ कसको पक्षमा हुनुहुन्छ? तपाईँ को तर्फ हुनुहुन्छ? परमप्रभुतर्फ कि संसारतर्फ? त्यति ठुलो भिडमध्ये केवल लेवीका सन्तानहरू मात्र परमप्रभुतर्फ आए, मोसासँग आए। बाँकी मानिसहरू आफ्नै विद्रोहमै अडिग रहे र परिणामस्वरूप त्यस दिन मानिसहरूमध्ये 3,000 जति पुरुष मारिए। त मोसाले भने आज तिमीहरू आफ्ना छोरा र आफ्ना भाइलाई नाश गरी परमप्रभुको निम्ति अलग गरिएका छौ, उहाँले आज उहाँले तिमीलाई आशिष दिनुभएको छ। अनि प्रियहरू, हामी स्वीकार गर्नुपर्छ धर्मशास्त्रमा सबैभन्दा गम्भीर एकदम कठिन खण्डहरूमध्ये एक हो यो एकदमै। र स्मरण रहोस्, नयाँ करारको चर्चलाई आज शारीरिक दरबार उठाउने त्यहाँ आदेश कतै पनि दिएको छैन। हामी पुरानो करारमा हेरिरहेको छौँ अहिले। अनि झट्ट हेर्दा यो घटना एकदमै क्रूर लाग्न सक्छ। हाउ क्यान गड डु द्याट, होइन र? क्रूर सुनिन सक्छ। तर प्रियहरू, यो घटनाले हामीलाई एउटा यस्तो सत्यता सम्झना गराउँछ जुन हामी प्राय बिर्सिन पुग्छौँ कि पाप आफैमा क्रूर छ। पाप आफैमा अत्यन्त क्रूर हुन्छ र यसको परिणाम पनि त्यत्तिकै भयानक हुन्छ। यसबाट सिक्नु पाठै त्यही हो, किनकि पवित्र परमेश्वर विरुद्धको विद्रोह कहिले पनि सानो वा साधारण विषय होइन। पापको गम्भीरता केवल के पाप गरिएको छ भन्ने कुराले मात्र होइन, तर कसको विरुद्धमा पाप गरिएको छ भन्ने कुराले पनि निर्धारण गर्छ। उदाहरणको लागि, यदि एउटा विद्यार्थीले आफ्नो साथी को पछाडिपट्टि कागजको पुच्छर होइन टाँसेर उसको अपमान गर्छ भने शिक्षकले उसलाई सजाय दिन सक्छ स्कुलमा, कतिजनाले गर्नुभएला त्यसो होइन र पुच्छर झुन्डाइदिन चलन थियो नि स्कुलमा पछाडिबाट। यदि त्यही विद्यार्थीले त्यही पुच्छर विद्यालयका प्रधानाध्यापकलाई सार्वजनिक रूपमा झुन्डाइदिएर अपमान गर्यो भने ऊ विद्यालयबाट निलम्बन वा निष्कासन समेत हुन सक्छ। त्यही विद्यार्थीले त्यही कार्य देशको प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा गरेर अपमान गर्यो भने त्यसको परिणाम अझ गम्भीर हुनसक्छ। त्यसो भए सारा ब्रह्माण्डका सार्वभौम मालिक अनन्त पवित्र र महिमा परमेश्वरको विरुद्धमा गरेको पापको परिणाम के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? उहाँको महिमा जति महान छ उहाँ विरुद्धको विद्रोह पनि त्यति नै गम्भीर हुन्छ, त्यसको परिणाम अनन्त मृत्यु हो, अनन्त मृत्यु। प्रिय अनन्त परमेश्वरको विरुद्धमा गरेको कुनै पनि पाप सानो हुँदैन। प्रस्थान 32 यस खण्डमा 21 पदमा 30 पदमा 31 पदमा यो ठुलो पाप भन्ने शब्द दोहोरिएको छ। हेर्नुहोस् त 21 पदमा यी मानिसहरूले तपाईँले के गरेर तपाईँले यिनीहरूलाई यस्तो ठुलो पापमा लानुभयो? 30 पदलाई हेर्नुहोस् त, भोलिपल्ट मोसाले मानिसलाई भने तिमीहरूले ठुलो पाप गरेका छौ, र 31 पद हाय यी मानिसहरूले कस्तो ठुलो पाप गरेका छन्, यो पाप ठुलो भयो किनकि उनीहरूले ठुलो परमेश्वरको विरुद्धमा गरेका थिए। बाइबल हामीलाई इस्राएलको विरोध यो विद्रोहको भयानक त्यो भार महसुस यहाँ गराउन चाहन्छ। यो संयोग होइन, यो शब्द संयोग बस दोहोरिरहेको छैन, त्यो पापको गम्भीरता बुझेको हामीले बुझेको लेखक चाहन्छन्। उनीहरूले कुनै सानो गल्ती वा भूल गरेका थिएन, उनीहरूले ब्राह्मणका महान परमेश्वर विरुद्ध ठुलो अपराध गरेको थिए। यही कारणले मोसाले फेरि एकपटक उनीहरूको लागि मध्यस्थता गरे। अर्को दिन उनले भने 32 हेर्नुहोस् न, भोलिपल्ट मोसाले मानिसलाई भने तिमीले ठुलो पाप गरेका छौ, तर अब म परमप्रभु कहाँ उक्लेर जानेछु, सायद तिमीहरूको यो पापको निम्ति म प्रायश्चित गर्न सक्छु होला। मोसा फेरि पर्वतमा परमप्रभु कहाँ गएर भने हाय 31 यी मानिसहरूले कस्तो ठुलो पाप गरेका छन्, तिनीहरूले आफ्नो निम्ति सुनका देवताहरू बनाएका छन्, तापनि तपाईँले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ होला, हुन्न भने त तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाउँ निशानै मेटिदिनुहोस्। मोसा आफ्नो मानिसहरूको उद्धारको निम्ति आफ्नै जीवन दाउमा राख्न तयार थिए। मानव उनी यसो भनिरहेको थियो कि यदि यिनीहरूले क्षमा पाउन सक्दैनन् भने तिनीहरूको सट्टा मलाई नै दण्ड दिनुहोस्। तर परमेश्वरले मोसालाई सम्झाउनु भयो, मोसा एक महान मध्यस्थ त बन्न सक्थे, प्रार्थना गर्ने व्यक्ति, तर उद्धारकर्ता भने बन्न सक्दैनथे। उनी आफै पनि पापी मानिस थिए र उनलाई पनि प्रायश्चितको खाँचो थियो। तब परमप्रभु मोसालाई भन्नुभयो, जसले मेरो विरुद्धमा पाप गरेको छ त्यसैलाई नै म मेरो पुस्तकबाट मेटिदिनेछु। यहाँ पुस्तक भन्नाले परमेश्वरसँगको करारिए मानिसहरूको सूचीलाई जनाउँछ, परमेश्वर भएको त्यो सूची मानिसहरूको आफ्नो मानिसहरूको सूचीलाई जनाउँछ। अनि यो पुस्तक पछि प्रकाशको पुस्तकमा उल्लेख गरिएको त्यो जीवनको पुस्तकसँग मिल्दो जुल्दो छ, कतिले त्यही हो भन्छ, कतिले फरक हो भन्छ। त्यसको अर्थ हामीले यहाँनिर बुझ्नुपर्छ कि झट्टै हेर्दाखेरि पुस्तकबाट नाम मेटिने कुरा देख्ने बित्तिकै कता कता मुक्ति गुम्न सक्छ भन्ने खालको तपाईँले इसारा तपाईँले पाउनुहुन्छ। तर पक्कै पनि त्यो होइन, यहाँ मुक्ति गुम्न सक्ने विषयमा कुरा भइरहेको छैन। जसरी मुक्ति कमाउन सकिँदैन त्यसरी नै त्यो गुमाउन पनि सकिँदैन, यो कुरामा हामी स्पष्ट हुनुपर्छ। आरसिस पौलले भने चाहिँ यदि तपाईँले मुक्ति पाउनुभएको छ भने त्यो कहिले गुमाउनुहुन्न, यदि गुमाउनु भयो भने तपाईँले त्यो कहिले पनि पाउनु भएको थिएन। यस पदको मुख्य जोड मुक्ति गुम्ने विषयमा होइन, बरु हरेक व्यक्ति आफ्नै पापको लागि परमेश्वरप्रति व्यक्तिगत रूपमा उत्तरदायी छ भन्ने हो। म मेरो पापको लागि आफै जिम्मेवार हुन्छु र तपाईँ तपाईँको पापको लागि जिम्मेवार हुनुहुन्छ। म तपाईँको पापको लागि मर्न सक्दिनँ र तपाईँ मेरो पापको लागि मर्न सक्नुहुन्न। कुनै पनि साधारण मानव मध्यस्थले अर्को व्यक्तिको पापको दोष र दण्ड आफैमा बोक्न सक्दैन। यसकारण परमेश्वरको धर्मी न्याय दोषीहरूमाथि पर्छ। त्यसैले परमेश्वर मोसाले भन्नुभयो, अब जहाँ मैले तँलाई भनेको स्थानमा मानिसलाई अगुवा गरेर लैजा र मेरो दूत तेरो अघि अघि जानेछ, तापनि 34 अन्तिममा तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्ड दिनेछु। र पद 35 हामी देख्छौँ कि त्यो न्यायको त्यो न्याय आंशिक रूपमा पुरा भएको छ। अनि हारुनले बनाएको बासुप्रति तिनीहरूले जे गरे त्यसको त्यसैको निम्ति परमप्रभुले मानिसहरूलाई रोटीले मार्नुभयो, सबैलाई त होइन तर धेरैलाई। प्रिमित्र देख्नुभयो, जसले निरन्तर परमेश्वरको विरुद्धमा विद्रोह गरिरहन्छ तिनीहरूलाई अन्तत उहाँको अन्तिम न्यायको सामना गर्नैपर्छ। परमेश्वरको न्यायबाट कोही पनि बच्नेवाला छैन, उम्कनेवाला छैन। के यो चेतावनीले तपाईँलाई थरथर काम्ने बनाउँदैन र के यसले तपाईँलाई आफ्नो पापप्रति गम्भीर बनाउँदैन र? तर फेरि उहाँको यस भयानक न्यायको बिचमा परमेश्वरको यहाँ अनुग्रह स्पष्ट रूपमा देख्दछौँ। पापको गम्भीरतालाई हेर्ने भने सिङ्गो इस्रायल जाति नै त्यही घडी पूर्ण रूपमा नष्ट हुनुपर्ने थियो, तर परमेश्वरले सम्पूर्ण इस्रायललाई भस्म पार्नु भएन। 20-30 लाखभन्दा बढी जनसङ्ख्यामध्ये धेरै मानिसहरू मात्र मारिए। अनि परमेश्वरले यस्तै विद्रोही अविश्वासी र हटी मानिसहरूप्रति कृपा देखाउनुभयो, तर किन किन अनुग्रह देखाउनुभयो? अनि यसको एउटै मात्र उत्तर छ, उहाँको सार्वभौम अनुग्रहले गर्दाखेरि। त्यसैले परमेश्वरले मोसालाई मानिसहरूलाई प्रतिज्ञा देशतर्फ लैजान आज्ञा गर्नुभयो, तर प्रस्थान फेरि 33 अध्यायमा उहाँले भन्नुभयो कि तर तिमीहरू हटी मानिस हो, यसकारण म तिमीहरूको बिचमा हिँड्ने छैन, न त बाटैमा म तिमीलाई नाश गरौँला। अनि आफ्नो मानिसहरू उहाँको क्रोधद्वारा भस्म नहुन् भनेर उनीहरूलाई यसरी चेताउनु दिनु के परमेश्वरको अनुग्रहको एउटा कार्य थिएन र? जब मानिसहरूले कुरा सुने उनीहरू शोकित भएर मोसा सरी शोक र पश्चातापको चिन्ह स्वरूप आफ्ना गहनाहरू उनीहरूले खोलेका छन्, गहनाहरू लाउन छोडेका छन्, तर पनि उनीहरूको पापको समस्या अझै बाँकी नै थियो। गहना त उनीहरूले उतारे तर उनीहरूको हृदय अझै पनि खराबै थियो, परमेश्वरको न्याय अझै सुल्झिएको थिएन, परमेश्वरको धार्मिक क्रोध पूर्ण रूपमा शान्त भएको थिएन, न्याय रद्द भएको थिएन, केवल केही समयको लागि मात्र रोकिएको थियो। अनि यहीँ नै आइपुगेर यो कथाले हामीलाई मूसाभन्दा महान मध्यस्थतर्फ ओइल्याउँछ। मूसाले इस्रायलको लागि प्रार्थना त गर्न सक्थे, मध्यस्थता गर्न सक्थे, तर तिनीहरूका पापको साँचो प्रयासित हुन सक्दैन थिए। मूसा त्यसको निम्ति योग्य नै थिएन, उसँग इच्छाहरू थियो, उसले भनेको छन् होइन र? 30 पदमा हेर्नुहोस् न, तिमीले ठुलो पाप गरेको छौ तर अब म परमप्रभु कहाँ उक्लेर जानेछु, सायद तिमीहरूको यो पाप निम्ति म प्रायश्चित गर्न सक्छु होला। तर मूसा अयोग्य थिए। ऊ आफै पापी भएकोले गर्दाखेरि पापी मानिसहरूको पापको दण्ड बोक्न मूसा योग्य थिएनन्। इस्रायललाई मूसाभन्दा महान मध्यस्थको खाँचो थियो। अनि यो सम्पूर्ण खण्डले हामीलाई येशु ख्रीस्तर्फ ओइल्याउँछ। उहाँ मूसाभन्दा महान मध्यस्थ हुनुहुन्छ, महान उद्धारकर्ता, निष्पाप उहाँ प्रतिस्थापक हुनुहुन्छ, जसले मात्र आफ्नो जनहरूको लागि साँचो प्रयासित गर्न सक्नुहुन्छ। अनि सुनको बाछा जस्तो नक्कली ईश्वर होइन, येशु अदृश्य परमेश्वरको सिद्ध रूप हुनुहुन्छ। अब हामीले परमेश्वर कस्तो हुनुहुन्छ भनेर आफ्नै कल्पनामा चित्र कोरिराख्नु पर्दैन, किनकि येशु ख्रीष्टले परमेश्वरलाई प्रकट गर्नुभएको छ। येशुले भन्नुभयो, जसले मलाई देखेको छ उसले पितालाई देखेको छ। हामीले अब अरू कुनै देवताहरू बनाइराख्न आवश्यक नै छैन, किन हामीले अर्को सुनका बाछाहरू बनाउन वा आफ्नै हृदयका मूर्तिहरू खडा गर्नु पर्दैन, किनकि ख्रीष्टमा अब हामीसँग सब थोक छ। मानिसले आफ्नो सुरक्षाको निम्ति, जीवनको निम्ति, सहाराको निम्ति मूर्ति बनाएको थिए, तर त्यो शब्द हामी अब ख्रीष्टमा पाउँछौँ। सबै कुरा परिवर्तन भएको छ। के तपाईँलाई डर लाग्छ? ख्रीष्ट तपाईँको निम्ति शान्ति हुनुहुन्छ। के तपाईँ बिरामी हुनुहुन्छ? ख्रीष्ट तपाईँको जीवन हुनुहुन्छ। के तपाईँ गरिब हुनुहुन्छ? ख्रीष्ट तपाईँको बहुमूल्य धन हुनुहुन्छ। के तपाईँ भविष्यले चिन्तित हुनुहुन्छ? ख्रीष्ट तपाईँको आशा र तपाईँको भविष्य हुनुहुन्छ। के तपाईँ आफ्नो नाम कमाउने चाहना राख्नुहुन्छ? ख्रीष्टको नाम नै तपाईँको निम्ति काफी छ। के तपाईँ अविवाहित हुनुहुन्छ? ख्रीष्ट तपाईँको सिद्ध दुलाह हुनुहुन्छ। के यो जीवनमा तपाईँसँग कुनै मान सम्मान वा पुरस्कार इनाम छैन? ख्रीष्ट नै तपाईँको इनाम हुनुहुन्छ। उहाँ नै तपाईँको जीवन हुनुहुन्छ, उहाँ नै तपाईँको सन्तुष्टि हुनुहुन्छ, उहाँ नै पर्याप्त हुनुहुन्छ। ख्रीष्ट नै तपाईँको निम्ति स्वस्थ हुनुहुन्छ। अनि मूसाले परमेश्वरको न्याय मानिसहरूको सट्टा आफूमाथि परोस् भनेर केवल प्रार्थना मात्र गरे, तर येशूले क्रुसमा वास्तवमै त्यो सम्पूर्ण न्याय आफूमाथि लिनुभयो। क्रुसमा उहाँले हाम्रो पापले योग्य ठहराएको परमेश्वरको सम्पूर्ण क्रोध, धर्मी क्रोध सहनुभयो। र प्रस्थान 32 रोकिएको त्यो न्याय अन्तत क्रुसमा ख्रिस्टमाथि खनियो। तपाईँ थाहा छ प्रस्थान 32:34 तापनि तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्ड दिनेछु। यो सबै पापी मानिसहरूको केसमा लागू हुन्छ अनि यो दण्ड अन्तत परमेश्वरले उहाँमाथि यसो ख्रिस्टमाथि विश्वास गर्ने सबैले पूर्ण क्षमा पाउन् भनेर उहाँकै पुत्र यसो ख्रिस्टमाथि खन्याउनु भयो। प्रिय इसरा यसु ख्रिस्टै इसरायलको वास्तविक खाँचो हुनुहुन्थ्यो र यसु ख्रिस्टै आज हाम्रो पनि खाँचो हुनुहुन्छ। अनि प्रिय यो सुनको बाछाको यो यो घटना केवल 3,350 अघिको इसरायलको एउटा कथा मात्र होइन, यो आज हाम्रो तपाईँ र मेरो कथा पनि हो। यो आदम हुने हरेक मानिसको कथा हो, यो विद्रोहको कथा हो, यो मानिस जातिको विद्रोहको कथा हो। जबसम्म मानिस आदमको स्वभावमा रहन्छ उसले साँचो परमेश्वरलाई छाडेर आफ्नै अनुकूलका बाछाहरू नै बनाइरहन्छ। आज हामी पनि फरक छैनौँ, आज हामी पनि फरक छैनौँ। प्रेरित पावलले रोमी 1 सम्पूर्ण मानिस जातिमाथि एउटा अकाट्य र सर्वव्यापी फैसला सुनाउँछन्। उनी लेख्छन् कि सम्पूर्ण मानिस जातिले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर, घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरेका छन्। हामी परमेश्वरलाई चिन्न, परमेश्वरलाई प्रेम गर्न र उहाँको मात्र आराधना गर्न सृष्टि गरिएका हौँ, तर पतनपछि हामी सबै कुनै कुनै प्रकारको मूर्तिको पछि हामी लागेका छौँ। अनि प्रिय मूर्ति भनेको केवल मन्दिरमा राखिने ढुङ्गा, काठ वा धातुको प्रतिमा मात्र होइन, परमेश्वरको ठाउँ हाम्रो हृदयमा लिने जुनसुकै कुरा पनि मूर्ति हो, जुनसुकै कुरा पनि। दोस्रो पत्रुस 2:9 भन्छ, जुन कुराले कुनै मानिसलाई जित्छ त्यही कुराले त्यसलाई दास बनाउँछ। सो तपाईँको हृदयलाई केले जित्छ, तपाईँको जीवनलाई केले जित्छ, तपाईँ त्यसकै दास हुनुहुन्छ, त्यही तपाईँको मूर्ति हो। जे कुरा तपाईँको हृदयलाई कब्जा गर्छ र केवल परमेश्वरको मात्र हक भएको पहिलो स्थान खोज्छ, त्यही नै तपाईँको सुनको बाछा हो। केही मानिसहरूको लागि त्यो सुनको बाछा आज धन सम्पत्ति हुनसक्छ, केही मानिसहरूको लागि सांसारिक सुख विलास, सम्बन्ध, विवाह, करियर, आफ्नै सन्तान, शारीरिक सुन्दरता, सफलता, प्रतिष्ठा, सुख सुविधा हुनसक्छ। सबै मानिसहरूसँग सुनको बाछा छन्। अनि यी सम्बन्ध, करियर, सन्तान, सुन्दरता, यो सफलता आफैमा खराब पक्कै पनि होइन, यी त परमेश्वरले मानिसलाई दिनुभएको असल दानहरू हुन्, तर समस्या तब सुरु हुन्छ जब परमेश्वर दिनुभएको कुनै पनि असल दान हाम्रो जीवनको सर्वोच्च कुरा बन्छ। When the good gift becomes the ultimate thing, that becomes your idol. जब कुनै मानिस वा वस्तु नै हाम्रो सम्पूर्ण भरोसा, प्रेम, समर्पण र आशाको केन्द्र बन्छ, तब त्यो असल कुरा हाम्रो लागि एउटा मूर्ति बन्छ। अनि यस भयानक आत्मिक दासत्वबाट हामीलाई मुक्त गर्न सक्ने एकमात्र व्यक्ति केवल यीशु ख्रीष्ट मात्र हुनुहुन्छ। यीशु मोसा जस्तै हुनुहुन्छ, तर उहाँ मोसाभन्दा महान हुनुहुन्छ। उहाँ मोसा जस्तै यीशु पनि अविश्वास र मूर्ति पूजामाथि आफ्नो धर्मी प्रकट उहाँले गर्नुभयो। जसै उहाँ संसारमा हुनुहुन्थ्यो, उहाँले मन्दिरमा मानिसहरूले परमेश्वरको मन्दिरलाई, प्रार्थनाको घरलाई डाकुको अड्डा बनाइदिनु भयो। ख्रिस्ट पनि क्रोधित हुनुभयो र परेवा बेच्नेहरूको पैसा साटेको टेबलहरू उहाँले पल्टाइदिनु भयो, जसरी मोसाले आफ्नो क्रोध प्रकट गरेका थिए। तर मोसाले जस्तै उहाँले पापीहरूलाई तरवारले मार्ने आदेश दिनु भएन, उहाँ बरु उहाँ आफै परमेश्वरको न्यायको तरवार मुनि जानुभयो र हाम्रो पापको प्रायश्चित हुनुभयो। मोसा जस्तै यीशु पनि आफ्नै मानिसहरूद्वारा अस्वीकृत हुनुभयो। धर्मशास्त्रले भन्छ उहाँ आफै कहाँ आउनुभयो, तर उहाँका आफ्नैले उहाँलाई ग्रहण गरेनन्। भिडले खुनी त्यो डाकु बराबालाई रिहा गर्न र निष्पाप यीशुलाई क्रुसमा टाग्न माग गर्यो, जसरी मोसा आफ्नो मानिसहरूबाट तिरस्कृत भयो, यीशु ख्रीष्ट पनि तिरस्कृत हुनुभयो। मानिसहरूले उहाँलाई कुनै आदर गरेनन्, तुच्छ ठाने बरु। तर जुन मानिसहरूले उहाँलाई अस्वीकार गरे, उहाँ तिनै मानिसहरूलाई बचाउन केवल उहाँले मध्यस्थ मात्र गर्नुभयो होइन मोसाले जस्तो, तर उहाँ आफै मर्नुभयो। उहाँले पापीहरूको निम्ति आफ्नो जीवन दिनुभयो र क्रुसको क्रूर यातना बीचबाट पनि प्रार्थना गर्नुभयो, हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गर्दछन् सो जान्दैनन्। हामीले भोग्नुपर्ने परमेश्वरको न्याय, दण्ड र श्राप यीशुले सहनुभयो, ताकि हामी कहिले परमेश्वरद्वारा त्यागिन नपरोस्। कल्वरी क्रुसमा यीशुले ठुलो स्वरमा उहाँले कराउनु भयो, पुकार्नु भयो, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। उहाँलाई यसरी व्यवहार गर्यो कि मानौ उहाँको नाउँ नै मेटाइनु पर्यो, ताकि उहाँमाथि विश्वास गर्ने हरेक व्यक्तिको नाउँ जीवनको पुस्तकमा सदैव लेखिन सकोस्। प्रस्थान 32 अध्यायमा परमेश्वर दिनुभएको त्यो गम्भीर चेतावनी याद गर्नुहोस्, तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्ड दिनेछु। त्यसको अन्तिम र पूर्ण निकास क्रुसमै भयो। त्यहाँ परमेश्वरले हाम्रा पापको सम्पूर्ण दण्ड आफ्नै पुत्रमाथि खन्याउनु भयो। पाप नचिन्नु हुने येशु ख्रिस्ट हामी जस्तो पापीहरूको निम्ति परमेश्वरको सामु हामी धर्मी ठहरिन सकौँ भनेर पाप भन्नुभयो। यसकारण त बाइबलले भन्दछ रोमी 8:1 पदमा, अब ख्रिस्टमा उनीहरूलाई कुनै दण्डको आज्ञा छैन। अनि प्रियहरू, यो अद्भुत प्रतिज्ञा केवल तिनीको लागि हो जो ख्रिस्टद्वारा ख्रिस्टसँग एक भएका छन्, तर ख्रिस्टभन्दा बाहिर रहनेको लागि परमेश्वरको धर्मी न्याय र दण्ड अझै बाँकी छ। ख्रिस्टमा हुनेहरूलाई दण्डको आज्ञा छैन, तर ख्रिस्टमा नहुनेहरूलाई अझै पनि दण्डको आज्ञा छ। अन्तिम न्यायको दिन अवश्य आउँदैछ। त्यसैले प्रियहरू, आफ्नो मूर्तिहरूबाट फर्कनुहोस्, जीवित र साँचो परमेश्वरतर्फ फर्कनुहोस्, पश्चाताप गर्नुहोस् र समय छँदै आफ्नो मूर्तिहरू त्यागेर ख्रिस्ट कहाँ भाग्नुहोस्। प्रिय, हाम्रो कथा सुनको बाछासँगैको त्यो विनाशमा टुङ्गिनुपर्छ भन्ने छैन। आज हामी आफ्नो मूर्तिहरू र पापको कारण दोषी भएर घर फर्किराख्नु पर्दैन यस ठाउँबाट। ख्रिस्टले क्रुसमा हाम्रो लागि गर्नुभएको महान कार्यको कारण हामी पापको क्षमा र अनन्त आनन्द लिएर घर फर्कन सक्छौँ। तर ध्यान दिनुहोस्, क्रिस्चियन भइसकेपछि पनि हाम्रो लागि मूर्ति पूजा एउटा ठुलै खतरा नै हुनसक्छ, खतरा नै रहन्छ। पहिलो कोरिन्थी 10 अध्यायमा पावलले इस्रायलको असफलता हाम्रो चेतावनीको लागि भएको भन्दै भन्छन् कि उनीहरूले जस्तै हामीले खराबीको इच्छा नगरौँ भने यी कुरा हाम्रो चेतावनीको लागि हुन्। तिनीहरूमध्ये कति चाहिँ तिमीहरू मूर्ति पूजक नहौ, यसकारण जसले खडा छु भन्ने सोचेको छ त्यो होसियार रहोस्, नत्र त्यो लड्नेछ। यसकारण मेरो प्रिय, मूर्ति पूजाबाट अलग बस। यही कारणले त प्रियहरू, आज हामीलाई स्थानीय चर्चको खाँचो छ। त यसै कारण त आज स्थानीय चर्च हामीलाई यति महत्त्वपूर्ण अपरिहार्य बनेको छ। परमेश्वरले हामीलाई एक्लै ख्रिस्टको पछि लाग्न बोलाउनु भएको छैन। हामीलाई आत्मिक रूपमा उत्तरदायी बनाउने, हामीलाई विश्वासयोग्य अगुवाहरू, हामीले पाप गल्ती गर्दा सच्याउनेहरू, उत्साह दिने दाजुभाइ दिदीबहिनीहरूको सङ्गति चाहिन्छ हामी प्रत्येकलाई। हाम्रो मूर्तिहरू हामी आफै देख्न सक्दैनौँ, त्यो मूर्तिहरू देखाइदिने, एकअर्कालाई औँलाइदिने र ख्रिस्तपुर डोर्याउने मान्छेहरू हामीलाई चाहिन्छ। त्यस कारण त हामी चर्चमा आफूलाई सुरक्षित पाउँछौँ। परमेश्वर आफ्नो जनहरूलाई खुवाउन, जोगाउन र परिपक्व बनाउन स्थानीय चर्च स्थापना गर्नुभएको छ। त्यस कारण प्रिय, तपाईँको शिक्षा र तपाईँको गोठालोपन मुख्य रूपमा तपाईँको स्थानीय चर्चबाट आउनुपर्छ। च्याट जिपिटी, एआई जस्ता प्राविधिक प्रविधिहरू उपयोग हुन सक्छन्, उपयोगी औजार हुन सक्छन्, तर यसले तपाईँलाई व्यक्तिगत रूपमा चिन्दैन। तपाईँले सोधेको प्रश्नहरूको उत्तर यसले सायद गलत पनि दिइरहेको हुनसक्छ, तपाईँलाई गलत काउन्सिलिङ दिइरहेको हुनसक्छ, तपाईँको आत्माको हेरचाह गर्न सक्दैन एआईले। यद्यपि हामी कतिजना एआईसँगै एआईलाई नै हामीले हाम्रो पास्टर बनाएका छौँ, यसले हाम्रो मूर्ति प्रकट गर्न सक्दैन। परमेश्वरले आफ्नो जन रक्षा र गोठालपल गर्ने पवित्र जिम्मेवारी प्रविधिलाई होइन स्थानीय चर्चा दिनुभएको छ। त्यस कारण तपाईँ एउटा स्थानीय चर्चको हिस्सा हुनुपर्छ, जहाँ तपाईँ सधैँ सँगै अरूसँगै मिलेर आफ्नो पापलाई गम्भीर रूपमा लिनुहुन्छ र ख्रिस्टलाई पछ्याउनुहुन्छ। सुप्रियहरू, मानव जातिको सबभन्दा ठुलो अपराध आफ्नो सृष्टिकर्ता र अनन्त राजा परमेश्वरलाई अस्वीकार गर्नु। सुरुदेखि मानिसको ठुलो पहिचान नै, मुख्य पहिचान नै, मूल पहिचान नै परमेश्वर विरुद्धको विद्रोह बनेको छ। यदि पतित मानिस जाति कुनै कुरामा असाध्यै सिपालु र दक्ष छ भने त्यो यही हो, साँचो परमेश्वरलाई आफ्नै हात र कल्पनाले बनाएका नक्कली देवताहरूद्वारा प्रतिस्थापित गर्नु। मूर्ति पूजा सामान्य पाप होइन, यो परमेश्वरको विरुद्धमा गरेको ठुलो पाप हो, विद्रोह हो। हामी पनि कुनै न कुनै रूपमा मूर्ति पूजा भएका छौँ। हामीलाई मलाई थाहा छैन परमेश्वरबारे तपाईँको धारणा के छ, तपाईँको दृष्टिकोण के छ, तर तपाईँले जस्तोसुकै सोच राखे त पनि परमेश्वर बारेमा बाइबलको परमेश्वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ र उहाँले पापलाई गम्भीर रूपमा लिनुहुन्छ। सुनको बाछाको प्रसङ्ग, परमेश्वरले आफू हाम्रो पापलाई कतिको गम्भीरतासँग लिनुहुन्छ भन्ने कुराको त्यो त्यो स्मरण गराउने एउटा घटना हो यो। तर साथसाथै यो घटना परमेश्वरको अनुग्रहको महानतालाई दर्शाउने एउटा उदाहरण पनि हो। क्रुसमा परमेश्वरको न्याय र उहाँको दया कृपा हामी एकअर्कासँग भेट भएका हामी देख्दछौँ। परमेश्वरले पापलाई व्यवस्था गर्नु भएन, न त त्यसलाई कार्पेट मुनि लुकाउनु नै भयो। परमेश्वरको न्यायले पापको सजायको माग गर्दथ्यो, अनि परमेश्वरको प्रेमले हाम्रो निम्ति त्यो सजाय भोग्न आफ्नै पुत्र दिनुभयो। होइन भने बाइबल खराब समाचारमै अन्त हुने थियो। पहिलो कोरिन्थी 6:9-11 यसरी चेतावनी दिन्छ, अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने खेती मलाई थाहा छैन, धोका नखाऊ। अनैतिकहरू, अनि ध्यान दिनुहोस् दोस्रो, मूर्ति पूजकहरू, व्याभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाराहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। यो नराम्रो खबर हो, दिस इज ब्याड न्युज। तर परमेश्वर धन्यवाद होस् कि बाइबलको कथा नराम्रो खबरमा अन्त हुँदैन, तर महान असल खबर अर्थात् सुसमासम्म गएर अन्त हुन्छ। त्यसको लगत्तै पद 11 प्रेरित पावल फेरि भन्छन्, तिमीहरू कोही यस्तै थियो तर तिमीहरू धोइयो, पवित्र पारियो, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रो परमेश्वरद्वारा परमेश्वरको आत्माद्वारा निर्दोष ठहराइयो। बाइबल सुसमाचारमा अन्त हुन्छ। प्रियहरू, हामी मूर्ति पूजकले आज जीवन पाएका छौँ, ख्रीष्टलाई पाएका छौँ। हाम्रा पापहरू धेरै छन्, ठुला छन्, तर ख्रीष्टको कृपा, परमेश्वरको अनुग्रह अनन्त रूपमा तीभन्दा पनि अझ महान छन्। आउनुहोस् प्रार्थना गरौँ।